الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد. وعليه الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين، أما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق: بسم الله الرحمن الرحيم، فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين. صلوا على النبي محمد وعلى محمد بعد. آپ سے درخواست کروں گا امام خمینی رحمۃ اللہ علیہ، شہید قائد علامہ سید عارف حسین الحسینی، تمام شہداء اسلام اور اپنے بھی تمام مرحوم مومن مومنات اور جن کا کوئی پڑھنے والا نہیں، ان سب کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ الرحمن الرحیم. عنوان تو اعلان ہو چکا یقیناً آپ کے ذہنوں میں ہوگا، نہیں تو میں بتا دیتا ہوں. مرجعیت معصومین کی نگاہ میں. زمانہ ایسا ہے، دور ایسا ہے، حالات ایسے ہیں کہ مجھے یہ عنوان قرار دینا پڑا مجالس کا، مرجعیت معصومین کی نگاہ. مسئلہ یہ ہے کہ کیوں یہ عنوان قرار دیا ہے؟ پہلے کبھی ضرورت پیش نہیں، حالانکہ اس میں مجلس تو پڑھتے رہتے ہیں، مختلف اوقات میں مختلف جگہوں میں مجلس پڑھی، لیکن پورے اشرے کا عنوان اب قرار دیا ہے. اس سے پہلے فقہا پر ایک اشرہ پڑھا تھا، علماء کی تاریخ پر ایک اشرہ پڑھا تھا، ہمیں یاد ہے. یہ میرا خیال ہے 30واں اشرہ تو ہوگا، میرا خیال ہے 29واں 30واں اشرہ ہوگا میرے حساب سے، پڑھ چکے ہیں. لیکن مسئلہ یہ ہے کہ آج یہ تشیع کا جو افتخار ہے نا، مرجعیت، اس کی تعریف بتائیں گے ہی آپ کو کہ پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم نے ہی فقہا کو ایک بلند مرتبہ دیا اپنے زمانے سے، ظاہری حیات میں ہی. اور فقہا کے ناموں تک کا اعلان بھی کرتے رہے، نہیں بتاتے بھی رہے کہ یہ فقیہ یہ فقیہ یہ فقیہ، ان سے رجوع کرو، ان سے رجوع کرو، ان سے رجوع کرو، یہ تو سب سلسلے وار باتیں آئی جائیں گی. ہوا یہ ہے کہ آج کے زمانے میں جو یزیدی طاقتیں، جن کو ہم استعماری طاقت کہہ لیں، سامراجی طاقت کہہ لیں، جو بھی کہہ لیں، یزیدی طاقتیں، یہ بالکل فرعون کی طرح، نمرود کی طرح آگے بڑھتی چلی جا رہی تھیں. اعلان کر دی کہ بس ہم ہیں، جو کچھ ہیں ہمارے سوا کوئی نہیں، ہمارے سامنے کوئی ٹکنے والا نہیں، کوئی ٹھہرنے والا نہیں. تو عزیزوں، جس چیز پہ تشیع کو فخر کرنا چاہیے تھا اسی کو متنازع بنا دیا. خدا کے بندو، دو جملوں میں پورے اشرے کا خلاصہ رکھ رہا ہوں کہ پوری دنیا میں یہ تشیع کا افتخار ہے، چیلنج کر رہا ہوں، چیلنج کر رہا ہوں، یہ تشیع کا افتخار ہے کہ اگر ان یزیدی طاقتوں کی آنکھوں میں آنکھیں ڈال کر ان کی آنکھوں کو پھوڑا ہے، ان کے ہاتھوں کو توڑا ہے، ان کے قدموں کو روکا ہے، تو یہ افتخار ہے تشیع کی مرجعیت کا، نیابت ائمہ کا، یہ ائمہ کی نیابت کا افتخار ہے، فخر ہے. اس پہ فخر ہونا چاہیے نا تشیع کو، شیعوں کو، کہ ہمارے مراجع ہیں، یہ ہمارے علماء ہیں. کہ پوری دنیا کے ملاؤں کو تم نے خرید لیا، امام کعبہ کو خرید لیا، مسجد نبی کے اماموں کو خرید لیا، سب جگہ کے اماموں کو خرید لیا، حکمرانوں کو خرید لیا، بادشاہوں کو خرید لیا. یہ مرجعیت جس کے سر پہ امام زمانہ کا ہاتھ ہے، جس کی پشت پہ امام زمانہ کا ہاتھ ہے، اگر سب سے بڑی ضرب لگی ہے دنیا میں یزیدی طاقتوں کو تو کس کے ہاتھوں لگی؟ اگر شام پہ وہ قابو نہ پا سکے تو یہ مرجعیت کا کمال، اگر یمن پہ قابو نہ پا سکے تو مرجعیت کا کمال، اگر عراق پہ قابو نہ پا سکے تو مرجعیت کا کمال، اگر لبنان پہ قابو نہ پا سکے تو مرجعیت کا کمال. اور پھر میں اس ملک کا کیا ذکر کروں جس کا نام سنتے ہی سب کو آگ لگ جاتی ہے. لیکن ہے نا کہ سب جگہ دندناتا ہوا گھستا ہوا سامراج، جب اس کی باری آتی ہے ایک دم پیچھے ہٹتا ہے. کیوں پیچھے ہٹتا ہے؟ جانتا ہے کہ جب ان کے حکم پہ جگہ جگہ پہ مجھے مار لگ رہی ہے، اگر میں براہ راست گھسا تو کیا ہوگا؟ تو یہ مرجعیت کا افتخار تھا. اس لیے 30 سال پہلے بنیاد رکھی گئی تھی. 30 سال پہلے مجھے یاد ہے، خبریں میرے کانوں میں، وہ خبریں بھی گوج رہی ہیں وہ اخباروں کی نظروں میں میری، کہ 30 سال پہلے بنیاد رکھی گئی تھی کہ ان کو گولی سے نہیں مارا جا سکتا، شیعوں کو ان کو بم دھماکوں سے نہیں مارا جا سکتا جب تک نظریاتی سرحدوں پہ اٹیک نہ کیا جائے. ان کی طاقت کا سرچشمہ دو چیزیں ہیں، دو، ایک ہے ان کی عزاداری، और एक है इनकी मर्जियत, आजादारी इनके दिलों से खौफ निकाल देती है, मर्जियत इनको ये एहसास दिलाती है कोई हमारे सरों पर है, हम लावारिस नहीं। हमारे इमाम अगर पर्दे गैबत में हैं तो हमें लावारिस नहीं छोड़ा, इसकी भी दलीलें दे देंगे कि हर इमाम ने अपनी जाहिरी हयात में, जाहिरी हयात में अपने नायबीन बना बना के भेजे, बना बना के रखे, उनकी तरफ रुजू कराया। तो रुजू कराने का मतलब क्या होता है भाई? तो जो इमाम अपने जमाने में चलिया, आखिरी मिसाल दे दूं छोटी सी आज मुकद्दमे में, इमाम जमाना अजल्लाह ताला फरजहु शरीफ सलावत भेजिए, गैबत सुगरा में नवाब अपने नायबीन रखे कि नहीं रखे? नवाबी ने अरबा किसे कहते हैं आप, रखे के नहीं रखे है ना? हुसैन बिन रो, उस्मान बिन सईद आमरी, मोहम्मद बिन उस्मान, ये सारे इमाम के नवाबी ने ना, नवाबी ने अरबा, तो क्यों नायब की जरूरत पड़ी? इमाम तो खुद मौजूद हैं। वो तो कहते मौला की तकलीद कर ली तो करो ना, तकलीद कर लेते, इमाम ने नायबीन क्यों रखे? यानी गैबत सुगरा में भी जरूरत है ताकि लोगों से दुनिया में कहीं भी हो हमारे मानने वाले, उनसे हमारा राबता बरकरार रहना चाहिए। तो जो इमाम गैबत सुगरा में नायबीन के जरिए से राबता रखे हुए हैं, वो गैबत कुबरा में ऐसी छोड़ के चला जाएगा कि जो मर्जी करना, फुटपाथ पे बैठ के दीन बनाना, 10 आदमी बैठना एक अकीदा बनाना, 50 बैठना दूसरा अकीदा बनाना, 100 बैठना एक और अकीदा बना लेना। अक्ल कहती है इस बात को मानती है कि नहीं, इल्म फुकहा बनाए, हर इमाम ने फुकहा बनाए, यहाँ तक के पांचवे और छठे इमाम के बनाए हुए उलमा की तादाद 4000 से ज्यादा। मौला आपके सामने इतनी जरूरत उलमा की, और जब पर्दे गैबत में चला जाए इमाम तो फिर कोई जरूरत ही नहीं। इसलिए फकीह का लफ्ज मैंने इंतखाब किया कुरान से, उस आयत का इंतखाब किया जिसमें फिक्र भी है, जिसमें रुजू भी है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। और मैंने बता दिया कि ये आयत सूरह तौबा की 122वीं आयत है, फलाउला नफर मिन कुल फिरकत मिनहुम ताइफतुन लियतफक्कहु फिद्दीन, क्यों तुम में से हर गिरोह में से एक जमात नहीं निकलती? यानी यूं समझ लीजिए कि हर कबीले में से एक गिरोह क्यों नहीं निकलता, हर बिरादरी में से एक गिरोह क्यों नहीं निकलता, हर कौम में से एक गिरोह क्यों नहीं निकलता, ये इसका माना है। तशरीह करता चला जा रहा हूँ ताकि आसान हो जाए। हर शहर में से कुछ चंद लोग क्यों नहीं निकलते, हर गांव में से दो चार क्यों नहीं निकलते? फलाउला नफर मिन कुल फिरकत मिनहुम ताइफतुन, क्यों, किस लिए? लियतफक्कहु फिद्दीन, ताकि फिक्र की तालीम हासिल करके आए, ताकि दीन में फिक्र, फिक्र का मतलब गौर फिक्र करना है ना, फिक्र का माना क्या है, गौर फिक्र करना, सोचना, उसी से फिक्र का फकीर यानी वही गौर फिक्र करने वाला। और फिक्र इस्तिलाही माना में आ जाए तो दीनी इल्म है। लियतफक्कहु फिद्दीन, क्यों नहीं निकलता दीन के इल्म के लिए, क्यों नहीं फकीह बनने के लिए निकलता, क्यों गौर व फिक्र के लिए नहीं निकलता? जितनी तशरीह हो सकती उतनी कर रहा हूं आज, आयत की रोजाना नहीं आज, ताकि समझ में आ जाए बात। यानी उभारा जा रहा है कि तुम में से हर जमात में से एक गिरोह होना चाहिए, एक गिरोह हर जगह से निकले, क्यों? ताकि दीन की तालीम हासिल करके आए। क्यों दीन की तालीम हासिल करके आए? इसके आगे बोले युनज़िरु क़ौमहुम इज़ा रजऊ इलैहिम, ताकि जब ये वापस पलट कर आए, रुजू करे, रुजू का लफ्ज है ना, इज़ा रजऊ इलैहिम, ताकि अपनी कौम को डराए जब वापस पलट कर आए। खाली दीन का इल्म हासिल नहीं करना है, दीन का इल्म हासिल करके वापस पलट कर आए ताकि अपनी कौम को डराए। लअल्लहुम यहज़रून, शायद ये डरने वाले बन जाए, ताकि ये डरने वाले बन जाए। यानी डरे या ना डरे, वाजिबे किफाई करार दिया गया दीन के इल्म को। क्यों? हलाल और हराम की जरूरत पड़ेगी, हर मसले में हलाल और हराम की जरूरत पड़ेगी, तो कोई बताने वाला होना चाहिए। अब मैं सवाल करता हूं, जब पर्दे गैबत में इमाम, अब तुम्हें नायब की जरूरत नहीं, तो इम्मे ताहिरीन ने अपने सामने अपने नायबीन बना बना के, फकीह बना बना के मुख्तलिफ इलाकों में क्यों भेजे? इसीलिए कि वहां के लोगों पर हुज्जत तमाम रहे, और ये कह के भेजते थे ये जो आ रहा है ये हमारा नाइब है, ये जो कहे समझ लेना कि हमने कहा है। तो क्यों भाई? यानी अच्छा, अब एक गुजारिश करूंगा, अल्लाहुम्म सल्ली अला, जला करना, एक गुजारिश करूंगा। अब माशाल्लाह सुनने वाले हमारे हमेशा की तरह आगे, जो 30-32 साल से हमें सुन रहे हैं, थोड़ा थोड़ा सा आगे तशरीफ ले आइए। 30 साल से आप लोग ये कोशिश कर रहे हैं कोई काम की बात मिल जाए, मगर मैं क्या करूं, तालिबिल हूं, कोशिश करता हूँ, लेकिन बस आपका भी हौसला है जो मुझे इतने बरसों सुन रहे हैं। बच्चे जवान हो गए, एक नस्ल दूसरी नस्ल माशाल्लाह बड़े होना शुरू हो गए। परवरदिगार सबको सलामत रखे। बुलंद आवाज से एक सलावत इनायत फरमाइएगा मोहम्मद आले मोहम्मद पर। शुक्रिया। अरे अल्लाह के बंदो, उस वक्त के लोगों ने क्यों नहीं कहा आप कौन है भाई, नाइब बन के आने वाले? हबीब इब्ने मज़ाहिर, हबीब इब्ने मज़ाहिर से बड़ी कोई मिसाल है? कौन है वो, क्या लकब है उनका, क्या हुसैन ने लिखा उन्हें खत में, क्या लिखा है भाई बता दीजिए, आप बता दीजिए। यही सुनते आ रहे हैं, मैं कोई तहरीफ कर रहा हूं तो बता दे, यही है ना, फकीह है कूफा, फकीह है कूफा, फकीह है कूफा। तो जो सवाल करने वाले सवाल नहीं किया, क्यों भाई, इससे क्यों पूछेंगे, मौला मौजूद है, मौला से पूछेंगे। हम तो मौला की तकलीद करते हैं, तो मौला से पूछ के भाई हमें भी मसले बता दिया करो, तुम्हारी इतनी ऊंची उड़ान है, तुम्हारी इतनी ऊंची पहुंच है जो उस जमाने के लोगों की भी नहीं थी। मौला ने जरूरी जाना कि उस जमाने में कहीं अबुल अस्वद दोहली को भेजा जाए, कहीं सलमान फारसी को भेजा जाए, कहीं मिकदाद को भेजा जाए, कहीं मीसम को भेजा जाए, कहीं अम्मार को भेजा जाए, कहीं हबीब को भेजा जाए, कहीं आप इस इब्ने अभी शबीब शाकिर, याद रखिएगा उनका भी मंजिल है फुकहा में, आप इस इब्ने शबी शबी अभी शबीब शाकिरी का मुस्लिम ने सजा सलमान ये सारे उलमा बनाने की जरूरत क्या थी? क्यों? इसलिए कि हर इमाम ने, और छठे इमाम के हदीस हम बता देता हूं आपको, छठे इमाम क्या फरमाते हैं कि मैं अपने चाहने वालों को सिर्फ दो हालतों में देखना चाहता हूं, मुझे दो कैफियतों में पसंद है मेरा शिया। किस कैफियत में? या मुअल्लिम हो या मुतअल्लिम हो, यानी या इल्म देता हो या इल्म लेता हो, ये दो शक्लें आपकी पसंद है मासूम को। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। या इल्म बांट रहा हो या इल्म सीख रहा, और कोई ऐसी जगह जहां इल्म सिखाने वाला भी ना हो, तो मुझे तीसरा तबका भी मिला जो इमाम का पसंदीदा है, बल्कि आइम्मा ताहिरीन का पसंदीदा। वो तबका कौन है? अगर ऐसा कोई नहीं है तुम्हारे पास, तो कम से कम इल्म दोस्तों बनो। इल्म दोस्त का क्या मतलब हुआ कि खुदा के बंदो, इल्म को दोस्तों रखो, जाहिलों की महफिलों में तो ना बैठो, कम अज कम इल्म दोस्त होने का मतलब ये हुआ ना कि चलो भाई ऐसी महफिल में बैठा हूँ, खामोश बैठा हूँ, कुछ ना कुछ सीख तो रहा हूँ, सीखने की हालत में रहो। अब ये आयत, इसको हम रोजाना सना में कलाम करार देंगे, इसमें हुक्म दिया जा रहा है कि जरूर भी जरूर। अच्छा क्यों सीख के आऊँ जब किसी को मेरी बात माननी ही नहीं है परवरदिगार, तो तू हुक्म क्यों दे रहा है? मैं किस लिए फकीर बन के आऊँ भाई? या मैं तो खैर अपनी बात नहीं कर रहा, मैं तो फुकाह के पैरों की जूती के बराबर भी नहीं हूँ, क्योंकि मैं जानता हूँ फकीह का मकाम क्या है, मैं तो तालिबे इल्म हूँ, लेकिन बता रहा हूँ कि फकीह कहते किसे। मैं क्यों करके आ जाऊँ, क्यों पढ़ के आ जाऊँ जब किसी को मेरी बात पे अमल ही नहीं करना? तो कुरान जो हुक्म दे रहा है, जाओ फकीह बनो, फिकह का इल्म, एक जगह थोड़ी इन्नमा यख्शल्लाह मिन इबादिहि अल-उलमा इन्नल्लाह अज़ीज़ुन गफूर पर, ये सूरह फातिर में। बस लोगों में डरता कौन है, लोगों में अल्लाह का खौफ कौन रखता है? इन्नमा यख्शल्लाह मिन इबादिहि अल-उलमा, उलमा का तबका यानी अहले इल्म। टिपिकल मौलवी ना समझिए आप, अभी उलमा की तशरीह कर दूंगा तो समझ में आ जाएगी बात कि उलमा से मुराद क्या है। पर जो जितना इल्म रखेगा उतना ही अल्लाह से डरता चला जाएगा। तुम लोगों में देखोगे कि जहां भी इल्म होगा वहां अल्लाह का खौफ होगा। अल्लाह का खौफ ना हो, अभी बताता हूँ फिर क्या होता है। अल्लाह का खौफ ना हो तो हाफिज हो, मुहद्दिस हो, मुअर्रिख हो, जो भी हो, अगर अल्लाह का खौफ नहीं तो खुद भी गुमराह है, दूसरों को भी गुमराह कर रहा है, खुद भी गुमराह है और दूसरों को भी गुमराह कर रहा है। अभी चलते, अभी तबीयत बना रहे आपके लिए। फकीर बनने का हुक्म दे रहा है, क्यों भाई जब किसी को सुननी नहीं है मेरी? अक्ल क्या कहती है कि नहीं फकीह बनना है, क्यों बनना है? मिसाल तो मैं बाद में दूंगा, पहले बात समझ ले क्यों बनना है, क्यों हुक्म दे रहा है। इल्लत भी खुद ही फरमा रहा है परवरदिगार, किसी मौलवी नहीं कह रहा, कोई मौलवी नहीं कह रहा। वले युनसरु कौमहुम इज़ा रजऊ इलैहिम, क्यों फितनी तालीम हासिल करो, क्यों फकीह बनो, क्यों आलिम बनो? ताकि जब तुम वापस पलट कर आओ तो अपनी कौम को डराने वाले बनो। क्या बनो? कौम को। एक गलमिया बताना चाहता हूं आपको, कोई हमारी कौम की माँ हमें फोन करके ये कहे कि मौलाना, रोते हुए कहे कि मौलाना बचाइए, नस्ल को बचाइए, बच्चों को बचाइए, पहले शादियां मखलूत होती थीं, अब मजलिस भी सिर्फ मजमा बढ़ाने के लिए, खुदा ना करे, मुझे नहीं मालूम, मुझे रोते हुए कहा, एक ने नहीं एक से ज़्यादा, फिर मर्दों ने उसकी तस्दीक की, आगा साहब ऐसे ही हो रहा है। अब मुझे बताइए, दिल से पूछ के बताइए कि मुझे ये बात मालूम हो और मैं इसका बात ना करूं तो मैं खयानत करूंगा या नहीं? मैं ये सोच के डर जाऊं कि लोग मुखालिफत करेंगे, लोग बुरा भला कहेंगे। खुदा के बंदो, इसलिए फकीह की जरूरत होती है ताकि तुम्हें हलाल हराम की तमीज तो सिखाए कि अपने ख्याल में इबादत कर रहे हो और कितना बड़ा गुनाह हो रहा है। ये मखलूत महफिलें करके और ये मखलूत अंदाज में बैठ के करके बदमाई के लोग, बदल इलाके के लोग, जब मैंने तय से मैंने बात नहीं कर रहा हूँ, मैंने लोगों से तस्दीक की ऐसा हो रहा है, कहा ऐसा हो रहा है, बीच में छोटी सी आधी एक फुट की कनात लगी थी वो भी हटा दी गई है और बैठे सब मर्द और ना बोले कोई फकीर। इसलिए जरूरत होती है फकीर की, इसलिए आलिम की जरूरत होती है ताकि कोई माने या ना माने कम से कम लोगों को हलाल हराम की तमीज तो सिखा सके कि ये हराम है ये हलाल है। ना करो ऐसा, ना अल्लाह राजी होगा, ना रसूल राजी होगा, ना हुसैन राजी होगा जिसके नाम पे ये सब कर रहे हो। सलावत भेजिए मोहम्मद आले मोहम्मद। बेटा पानी दो, बेटा किसी बड़े बच्चे को बिठा दो, इसके लिए तो मुझे नीचे उतर के जाना पड़ेगा। ये प्यारा सा बच्चा है, बहुत अच्छा। हटाना नहीं, नहीं हटाओ, हटाओ नहीं, नहीं बेटा बैठो, मेरा बच्चा बैठो बैठो, हटाओ नहीं, ये तौहीन है, बैठो ऊपर बैठो, मजलिस खत्म होगी फिर उतरना, कोई बात नहीं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। भाई यही तो बच्चे तो मेरा हासिल है, ये छोटे छोटे बच्चे तो मेरा हासिल है, आप थोड़ी सुनते हैं मेरी, बच्चे सुनते हैं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आइए, बात समझ में आई कि फकीर की जरूरत क्यों है? क्यों सीधी सीधी थी, अभी तो मैं मुकदमा बना रहा हूँ, भाई तफसील में जा ही नहीं रहा। खुदा के बंदो, हलाल हराम कौन बताएगा? जरूरत है कि नहीं है? निकाह का वादा लेने आ गए साहब, हमने कहा वो मखलूत तो नहीं है, क्योंकि मखलूत महफिलों की तो हम नहीं जाएंगे। ऐसे ऐसे भी माशाल्लाह हैं दिलेर, उन्होंने मौलवी बदल लो, मौलवी बदल लो, हराम को हलाल नहीं करना, महफिल मखलूत रही है हमारी, वरना बेइज्जती हो जाएगी, नाक कट जाएगी। डिफेंस में रहता हूँ, डिफेंस का तकाजा ये कि मर्द औरतें मिलके महरम ना महरम मिलके निकाह पढ़ेंगे तो जब पता चलेगा ना डिफेंस में, वरना तो मैं औरंगी का नजर आऊंगा, वरना तो मैं कस्बा का नजर आऊंगा। खुदा के बंदो, इंसानियत की तजलील करते हो, एहसास कमतरी का शिकार हो या एहसास बरतरी का शिकार हो, हजारों लाखों सलाम उन औरंगी और कस्बा और जिनके लोगों पर जिन्होंने अपना दीन तो सलामत रखा हुआ होगा, जिन्होंने अपने दीन की बात किया। लानत हो ऐसे फैशन पे और ऐसे पौश इलाकों में जिनमें बैठ के तुम मोहम्मद वाले मोहम्मद की तालीमात को फरामोश कर दो कि बेइज्जती हो जाएगी। बड़े बड़े लोग आ रहे हैं, कोठियों वाले आ रहे हैं, अरबपति आ रहे हैं, करोड़पति आ रहे हैं, मखलूत महफिल ना हुई, बीच में पार्टीशन हो गया तो कहेंगे तो बहुत ही आकवर्ड आदमी है। इस तरह दीन को तोला जाएगा कि मौलवी बदल लो, आदत नहीं बदलनी, मौलवी बदल लो, बेशक गुनाह हो रहा है, मौलवी बदल दो, हम भी नहीं जाते, हमारी भी जान छुट जाती है, तो हम पहले शर्त रख देते भाई इसमें हम नहीं जाते, हमें बड़े आकर्ड मौलवी हम औरंगी कोरंगी के, भाई तू अपने किसी डिफेंस वाले को बुला ले जिसको ये आदत हो मखलूत में भी पढ़ने की, है ना, तो पता चल गया कि हर तरीके के है ना, पढ़ाने वाले हैं, मुझे भी मालूम है, मिल जाएंगे भाई तुझे, मिल जाएंगे हजार तरीके के। कैटेगरीज कैटेगरीज याद रखना, माशरे में आप कहते ना आलिम को मिसाल बना देते हो, मौलवी ये भी तो कर रहा है, मौलवी फला कर रहा है, मौलवी फला काम कर रहा है, क्यों? आप जो दुनियावी तालीम लेते हो उसमें कितनी कैटेगरीज हैं? प्राइमरी से चलिए, लाखों लोग पढ़ रहे हैं, कई करोड़ होंगे बल्कि, मैट्रिक तक पहुँचते पहुँचते आधे रह गए, मैट्रिक के बाद बेचारे इंग्लिश की वजह से कितने ही काबिल हों क्योंकि इंग्लिश मीडियम में नहीं पढ़े, लिहाजा वो तो वैसे ही गए, ये इस माशरे का सबसे बड़ा जुल्म हो गया, वो तो वैसे ही गए क्योंकि उन्हें इंग्लिश नहीं आती, इंग्लिश मीडियम में पढ़े ही नहीं, वो तो क्या बनेगा आप बेहतर जानते हैं, ऐसा हो गया। उसके बाद और आगे और आगे और आगे कितने कम रह गए, तो कैटेगरीज है ना, लेकिन मैट्रिक पास की भी ज़रूरत है कहीं ना कहीं, इंटर पास की भी ज़रूरत है कहीं ना कहीं, ग्रेजुएट की भी ज़रूरत है कहीं ना कहीं, फिर उसमें स्पेशलाइजेशन अलग अलग हो गए है ना, अलग अलग शोबे हो, सैकड़ों शोबे हो, कहाँ तक आपको गिनाता चला जाए, अब तो इतने हो गए माशाल्लाह कि कोई भी नहीं गिन सकता, तालीम शोबे बन गए, कितने सारे शोबे बन गए। तो खुदा के बंदो, वहाँ भी है ना कैटेगरी, बस इल्मे दीन में भी है। अब ये गांव देहात में कितनी बड़ी खिदमत है, कोई बेचारा तीन चार साल पढ़ के किसी मदरसे में जाता है, अपने देहात में कितनी बड़ी खिदमत अंजाम दे रहा है, नमाज पढ़ाता है पांच वक्त की, नमाज़ी जनाजा पढ़ाता है, निकाह पढ़ाता है, कोई मर गया गुस्लो कफन सारी खिदमत अंजाम दे रहा है, नहीं दे रहा, جمعہ پا رہا ہے, اب اس سے آپ توقع کرو کہ پورے قوم کی پاکستان کے رہنما کے نو خدا کے بندو ہر جگہ کی ضرورت ہے کہ نہیں ہے؟ یہ بھی اس کا احسان ہے کہ ایک علاقے کو سنبھالے ہوئے. اگر وہ مولوی نہ ہو تو کیا ہوتا ہے بتاؤں آپ کو کیا ہوتا ہے؟ سنیے, تنظیم المکاتب کیوں وجود میں آئی سن لیجئے مجھ سے, اور یہ بتا دوں کہ ابھی پہلی جگہ بھی پڑھ کے بھی یہی آ رہا ہوں. جو لوگ نیٹ ویٹ پہ دیکھتے ہو نا بھائی, ہر سال میں بتا دیتا ہوں کہ عشرہ ثانی جہاں بھی پڑھ رہا ہوں, فاصلہ ہوتا ہے تو ایک ہی موضوع ہوتا ہے, الفاظ بدل جاتے ہیں, کئی مضمون بھی بدل جاتا ہے کچھ نہ کچھ, لیکن عنوان ایک ہی ہوتا ہے. یہ 30 سال سے یہی میری پریکٹس چل رہی ہے عشرہ ثانی میں. یہ اس لیے ریکارڈ کرا دیتا ہوں بات, کہ کوئی یہ نہ کہ وہاں سن گیا کہ یہ تو وہاں بھی پڑھی تھی, تو میں تو خود ہی پہلی مجلس میں کہہ دیتا ہوں کہ ہاں بھائی ایک ہی موضوع ہے, جس کو آنا ہے آؤ, نہیں آنا نہیں آؤ. صلوات بھیجیے محمد آل محمد پر. یہ پرانے لوگ جو سب بیٹھے ہیں نا, سب جانتے ہیں, نئی نسل تو بیچاری جانتی کچھ نہیں, ان کو بتائی کچھ نہیں جاتا تو ان کو پتا کیا ہوگا. مولانا غلام عسکری صاحب آل اللہ مقامہ, اللہ ان کو کروٹ کروٹ جنت نصیب کرے. جانتے ہیں شخص کتنا بڑا خطیب تھا اپنے زمانے کا؟ ان کا کوئی ثانی نہیں تھا جب یہ عروج پر تھے, یعنی 70s کی بات کر رہا ہوں, عروج پر ہم چھوٹے چھوٹے تھے, نام سنا کرتے تھے. یعنی اس طرح کا نام تھا جیسے پاکستان میں خطیب اعظم تھے نا, سید محمد دہلوی صاحب آل اللہ مقام ہو. یہ نام ہم بچوں کو بتا دیا کرو کبھی کبھی, تاکہ بچوں کے ذہن میں رہے کہ کتنے بڑے بڑے فقیہ اور علماء ہماری قوم میں گزرے. آج تو الحمدللہ ضرورت ہے نہیں کسی کو فقیہ وقیہ کی, وہ سڑک پہ جو بیٹھا ہے کوئی فقیہ وہی مسئلہ بتا دیتا ہے, جاؤ اسے پوچھ لو جو پوچھ. لیکن ایک زمانہ تھا نا, کتنے بڑے بڑے فقہا اس شہر نے دیکھے ہیں بھائی, اس شہر نے بڑے بڑے فقہا. تو جناب فقہا بھی تھے, تو خطیب اعظم بھی تھے سید محمد دہلوی صاحب, اس طرح کے اس لیول کے غلام عسکری صاحب. تنظیم المکاتب پہلے وہاں بنی, انہوں نے بنائی, کیوں بنائی, وجہ کیا تھی, علت کیا تھی بنانے کی؟ سنیے آپ کہ فقیہ کی ضرورت کتنی ہوتی, خود لکھتے. حالانکہ اس کے بعد پالنے میں کیا ہوا, ان کی مجلس میں 50 آدمی بھی نہیں ہوتے تھے, 100 ہوتے ہوں گے, 150. خیر پھر چاہنے والے آہستہ آہستہ بڑھتے کے ساتھ, لیکن ایک وقت آیا تھا کہ لوگوں نے سننا چھوڑ دیا, کہ بھائی تو اپنی لائن بدل دی. پہلے لوگوں کو خوش کرتے تھے, یعنی مغول لوگوں کے مجلس پڑھتے تھے. خود فرماتے ہیں کہ جگہ گئے گاؤں میں, وہاں اسی ملک میں کسی گاؤں میں مجلس پڑھنے گئے, تو دیہات کے لوگ جہاں وہ گئے تھے مجلس پڑھنے, قبرستان لے گئے, وہ کچھ قبروں پہ نشان لگائے تھے, جیسے چھوٹی چھوٹی جھنڈیاں وغیرہ یہ نشان لگائے ہوئے تھے. وہاں لے کہا کہ سرکار یہ سب بغیر نماز جنازہ کے دفن ہوئے ہیں, ان کی نماز پڑھا دیجیے. کہتے میں ہل گیا, غلام عسکری صاحب کہتے میں ہل گیا کہ میں کہاں ہوں, میں کیا کر رہا ہوں, مجھے کیا کرنا چاہیے, واجبی کفائی ہے, اگر عالم نہ ہو تو پورا علاقہ گناہگار ہو رہا ہے. کہا ہر قبر پہ لے جاتے تھے, کہا ہم ہر سال اسی لیے عالم کو بلاتے ہیں, کسی اور کو بلاتے ہیں, اس کو نماز جنازہ بھی پڑھانی نہیں آتی ہے, یہ ہم دفنا دیتے ہیں, ہمارے تو کوئی ہے نہیں پڑھنے وڑنے والا, تو پہ نشان لگا کے رکھتے ہیں کہ اس کو دفنا دیا ہے, نماز نہیں ہوئی. اور جب کوئی عالم آتا ہے اسے قبر پہ نماز پڑھواتے ہیں. یہ واقعہ سبب بنا تھا تنظیم المکاتب پہ بدلنے کا. واپس آئے, روتے رہے, گڑگڑاتے رہے, اور اس کے بعد تنظیم المکاتب کی بنیاد ڈالی, اور کتنا جال پھیلا. پھر یہاں ماشاءاللہ, اللہ سلامت رکھے, ہمارے حجت الاسلام المسلمین علامہ رضی جعفر صاحب قبلہ کو, کہ یہاں پاکستان میں وہ یہ مشن لے کے آگے چل رہے ہیں. صلوات بھیجیے محمد آل محمد پر. خیر اب سمجھ میں آیا, ہر معاشرے کی ضرورت ہے کہ نہیں عالم, لیکن درجہ بندی ہے کم از کم اتنا بھی جو ہے. وہ بیچارہ گاؤں میں دیہاتوں میں جاتا ہوں, خوشی ہوتی ہے مجھے دیکھ کے, میں اس کو عزت دیتا ہوں تاکہ لوگ عزت کریں, ورنہ اس کی بیچاری کی عزت کہاں کرتے, پیشیمان ہے, چل بھائی یہ گلے ادھر چلا, اس کی ضرورت بھی کوئی ضرورت نہیں, اپنی ضرورتیں ساری ضرورتیں. خیر خدا کا شکر ہے کراچی جیسے شہر میں, بڑے بڑے شہروں میں تو الحمدللہ میں جانتا ہوں خیال رکھا جاتا ہے, جو مسجد کا عالم ہے یا پیشیمان ہے اس کی ضرورتوں کا بھی خیال رکھا جاتا ہے, اس کی رہائش کا. ذرا انٹیریئر میں جا کے دیکھیے بیچارا مولوی کس طرح سے سنبھالے ہوئے پوری پوری آبادی کو, یعنی عجیب اس کی زندگی ہے, نوکر کتنا گزار رہا ہے, لیکن اس کے باوجود ضرورت ہے کہ نہیں ہے؟ اگر اس معاشرے میں نہ ہو وہ لوگ بھی کہتے ہیں مولا کی تقلید میں ہوں, کون پڑھائے گا ان کے جنازے, کون پڑھائے گا ان کے نکاح, کون کرے گا ان کو؟ خدا کے بندو عقل کے دشمن بن رہے ہو, عقلی مسئلہ ہے, بالکل عقلی مسئلہ. کیٹیگری کے حساب سے ہر معاشرے کو ایک عالم کی ضرورت ہے, جس طرح کا معاشرہ ہے. تو جب بڑا معاشرہ ہو, سیاسی معاشرہ ہو, سماجی معاشرہ ہو, پوری دنیا کی طاقتوں سے ٹکراؤ ہو, یزیدیت پیچھے پڑی ہو, تو پھر کس سطح کا عالم چاہیے, کس سطح کا عالم چاہیے؟ جب مقابلہ ان جیسے دشمنوں سے, وقت کے یزیدوں سے. اب میں مثال دے دوں آپ کو, کشمیر کا مسئلہ कितना फख्र हमारा, हमारा सर कितने फख्र से ऊंचा हुआ इस मसले में। हालांकि भारत से ज्यादा दोस्ती थी उनकी, है वही तेल खरीदता था, लेकिन ये हमारा आलिम है जिनसे इनकी दोस्ती थी उनमें से एक भी नहीं बोला, एक भी नहीं बोला, कोई हिमायत में नहीं बोला। उन्हीं ने अपने सारे मफादात बालाए ताक रख के बताया कि नाइबे इमाम कहते किसे हैं, मसला मफाद का नहीं है, मसला इस्लाम का है, इंसानियत का है। लिहाजा ये हमारा इफ्तिखार है कि हमारे रहबर ने सारे मफादात को पसे पुश्त फेंक के जितनी मजबूत आवाज में मजलूमों की हिमायत की, दुनिया के किसी मुसलमान मुल्क ने ऐसे हिमायत नहीं की।
नारे हैदरी,
यह है वजह, यह है सबब। सलवात भेजिए बुलंद आवाज से मोहम्मद आले मोहम्मद पर। यह वजह, यह है जो दुनिया मुखालिफ है, जो पीछे पड़े बजट कभी मैं शुरू भी नहीं किया। अभी मैं आज से मुकदमा बना रहा हूं ताकि जहरी तौर पर आप तैयार हो जाए, इत्मीनान रखे। आइए आज से दो रिवायतें पेश कर देता हूं मुकदमे के तौर पर आपके सामने कि फकीह किसे कहते हैं और फकीह की कब से जरूरत है, कब तक रहेगी। जब चार आदमी थे ना रूए जमीन पर, जब भी एक फकीह की जरूरत थी, हजरत आदम अलैहिस्सलाम की, हर जमाने में फकीह की जरूरत रहेगी। क्यों? मसले पेश आए। आपको आज भी मसले पेश आते, नहीं पेश आते सुबह शाम, तो उन मसले में क्या किया जाएगा भाई? किससे रजू करें? इससे रजू करें? फुटपाथ पे बैठ के जो दीन बना रहा है या बेच रहा है दीन के नाम पे, अपनी मार्केटिंग कर रहा है, क्या कर रहा है? अपनी मार्केटिंग कर रहा है। सीधी सीधी सी बात करें ना, मार्केटिंग कर रहा है अपनी। अब आइए क्या फरमाते हैं पैगंबर खत्मी मर्तबा सल्लल्लाहु अलैहि वसल्लम, सलावत में दो तीन हदीसें पेश कर देते हैं आपकी खिदमत में आज, फिर बात को कल से आगे बढ़ाएंगे। आज मुकदमा बनाया, क्यों बनाया, वजह बता दी कि जमाने की जरूरत है। जमाना चाहता है कि ताकत के सरचश्मे को कुचल दे, दबा दे या लोगों को हटा दे। तो मैं हमेशा एक बात कहता हूँ, देखो एक बात याद रखना, जिसकी किस्मत में गुमराही लिखी है गुमराह हो जाएगा, हमें कोई परवाह नहीं, हट जाएगा। लेकिन अगर कोई ये सोच रहा है कि साम्राज्य का माल खा के वो मर्जियत को नुकसान पहुंचा देगा, तो उसकी भूल है। उसकी वजह यह है कि मर्जियत के पीछे इमाम जमाना का हाथ है। नाइबे इमाम है, नाइबे इमाम अभी साबित करता हूं किसे कहते हैं। नाइबे इमाम मासूम नहीं है, ये पूरी दुनिया में देख रहे हो ना, नाइबे इमाम की ताकत की वजह से क्या हुआ है हाल अमेरिका का, इसराइल का, भारत का, नाइबे इमाम का। ये नाइबे इमाम ही तो सबसे बड़ी दलील है कि ये तो गैर मासूम है, तुम इससे नहीं लड़ सकते, इसका मुकाबला नहीं कर सकते। तो जब इसका आका आएगा जो मासूम है, फिर क्या होगा इस दुनिया में? इतनी बड़ी बड़ी ताकतों के मुकाबले में बजाय इसके के फख्र कराओ, इफ्तिखार है तुम्हें, इज्जत दी उन्होंने, सारी दुनिया तस्लीम कर दी। हाँ भाई, 56 मुल्क एक तरफ हैं और ये एक की इंशाल्लाह जिंदगी कल तशरीह करूंगा, भूल जाओ तो याद दिला दीजिएगा। और ये एक हर जगह ये एक का मसला है। इशारा कर दू, अब्रहा का लश्कर आया था, सब भाग गए थे, उसने अपने जासूस भेजे थे, जावे देख कर आओ कौन बचा का, सब भाग गए मगर एक कौन? एक अब्दुल मुत्तलिब। जब हमला शुरू किया का क्या पोजीशन है, का सब भाग गए, कोई अबू कुबैस में पूरा मक्का, मगर एक वो खड़ा रहा, मगर एक कौन है? अब्दुल मुत्तलिब। आज भी साम्राज्य के साथ यही हुआ, इसको कुचला उसको कुचला, इधर दौड़े उधर गए, मगर एक, वो एक कौन? अब्दुल मुत्तलिब का वारिस बैठा है, और जब तक वो वारिस बैठा है, ये आज के अब्रहा के लश्कर कभी भी कामयाब नहीं हो सकते। इत्मीनान रखो, यकीन रखो। जज़ाकअल्लाह या अली, इसलिए हम रहे ना रहे तुम्हारे दरमियान खबर दे रहे हैं। यकीन रखो, खुदा की कसम यकीन रखो, कुछ नहीं बिगाड़ सकते ये तुम्हारा, सारी दुनिया मिलकर नहीं बिगाड़ सकती। जिन्हें दहशत की अलामत बनाया था कि नहीं, ساری دنیا کے لیے دہشت کی علامت بنائے گا. بتاؤ کس کے ہاتھوں شکست ہوئی، بتاؤ کس کے ہاتھوں مار کھائی، جنہیں بھیجا گیا تھا خوف زدہ کرنے کے لیے، پوری دنیا کو ڈرا دیا گیا تھا داعش سے. ہاں اور جگہ تھی جہاں وہ سرخرو ہوئے، لیکن جب پہنچے کربلا میں، جب پہنچے عراق میں، جب پہنچے شام میں، تو پھر انہیں معلوم ہوا کہ 56 اور ہیں، یہ ایک اور ہے. عزت دے رہے تمہیں یا خدا کے بندو، وہ تمہیں عزت دے رہے اور آپ ایسی اس طرح کی باتیں. آئیے اب حضور کی زبانی سنیے، فقیہ کون ہے؟ صلوات دیجیے محمد علی محمد پر. فرماتے ہیں اللہ کے حبیب، فرماتے ہیں کوئی شخص کامل فقیہ نہیں بن سکتا، کامل عالم و دانا نہیں بن سکتا. کب تک؟ معیار بتا رہے کامل فقیہ، یعنی میں نے بتایا نا کیٹیگریز ہیں نا، ہم جیسے طالب علم ہیں بھائی، ہم سے پرائمری والے ہیں، پھر ہائی والے ہیں، پھر اور اس طرح سے کیٹیگری. لہٰذا یہ بھی شعور رکھیے، ہر شعبے میں ایسے ڈاکٹرز ہوں، انجینئرس ہوں، وکلا ہوں، کیٹیگریز ہیں نا بھائی. آپ کورٹ میں جا کے دیکھ لیجیے گا، کیٹیگریز ہیں، یہاں کے لڑنے والے، وہاں کے لڑنے والے، پھر ہائی کورٹ، پھر سپریم کورٹ، ہے نا کیٹیگریز. ڈاکٹرز میں ماشاء اللہ سب ڈاکٹر ہیں، کیٹیگریز ہیں. پھر اسپیشلائزیشن ہے نا ہر جگہ. یہ ایسے ہی دین کا علم ہے نا، کوئی بیچارہ 5 سال پڑھ سکا آ گیا واپس، لیکن اتنا پڑھ کے آ گیا کہ 2-4 گاؤں 10-12 دیہات سنبھال لے گا نا، سنبھال رہا تو اتنا احسان تو مانا اس کا، چاہیے نا اس کا بھی. پھر اس کے بعد والا، پھر اس کے بعد والا. یہ اس لیے سمجھا رہا ہوں کہ عام آدمی اکثر یہ کر وہ یہ والا مولوی کو دیکھا وہ یہ کر. اچھا پھر ایک طبقہ ایسا بھی تو اس کو بھی تو سمجھو اللہ کے بندوں کی، جو جس سے ہم بھی تنگ ہیں، ہم بھی تنگ ہیں. کل تک بیٹھا ہوا دکانداری کر رہا تھا، صبح دیکھا ماما باندھ کے گھوم رہا ہے. ارے بھائی یہ کہاں سے آ گئے تیرے سر پہ ماما، کل تو صحیح صحیح گھوم رہا تھا. کہتا نہیں ایک مہینے پہلے گیا تھا نا نجف، ایک مہینے نجف. ماں 15-15 سال سے لوگ رہتے ہیں نا، ماما نہیں مل رہا جو پڑھ رہے ہیں، یہ ایک مہینے میں فارغ ہو کے آ گیا ہماری مصیبت کرنے کے لیے، کیونکہ اب یہ جو بھی کرے گا گالیاں ہمیں سننے کو ملیں گی. سب کہیں گے مامے والا ہے وہ، تو نجف ہی ہے، وہ تو قم سے آیا، یہ پتہ نہیں کہ زیارت کے لیے گیا تھا، واپسی میں ماما باندھ کے آ گیا. کوئی پابندی ہے؟ جعلی ڈاکٹر کو پکڑ لیا جاتا ہے نا، جعلی انجینئر پکڑ لیا جائے گا، جعلی وکیل پکڑ لیا جائے گا. یہ ایسا مظلوم ہے دین، کوئی بھی داڑھی والا کل ماما پہن کے گھومے کیا ہوگا، جائے تھا برا بلا کہیں گے اور کیا کیا کر سکتے اس کا، قانون لگ رہا ہے. اتنا مظلوم ہو چکا ہے یہ دین. اور میں جانتا ہوں کتنے لوگوں کو، لیکن کیا کریں، مجبور نہیں کہہ سکتے، گھوم رہا ہے اس کے پیچھے 150 آدمی بھی ہیں. ابھی کل کچھ بیٹھا کچھ اور کام کر رہا تھا، آج دیکھو تو بھائی کیا ہو گیا تمہیں، اچھے بھلے تھے تم، اور داڑھی کو اور بڑھا لیا 1.5 فٹ کا کر لیا، تاکہ لوگ آیت اللہ سے کم سمجھے نہیں اس کو. صلوات بھیجیے محمد علی محمد پر. یار اللہم صلی اللہ محمد علی محمد. آئیے آپ کی زحمتوں کو تمام کرنا چاہتا ہوں آج، لیکن یہ حدیث پوری کر دوں. فرماتے ہیں نہیں بن سکتا کوئی کامل فقیہ، کامل عالم و دانا نہیں بن سکتا اس وقت تک جب تک اللہ کی رضا حاصل کرنے کے لیے لوگوں کی ناراضگی مول نہ لے رہے. اللہ کو راضی کرنے کے لیے لوگ، یا جب لوگ ناراض ہونا شروع ہو جائیں، سمجھ لے کہ اللہ راضی ہو رہا ہے. اب اللہ، کیونکہ حلال و حرام بتائے گا لوگ ناراض ہو جائیں گے نا، کہے گا بھائی یہ مخلوط محفلیں نہ کرو لوگ ناراض ہو جائیں گے، مخلوط مجلس نہ کرو لوگ کہیں ناراض ہو جائیں گے. مخلوط حلیم کی دعوتیں بھی شروع ہوں گی انشاءاللہ، دیکھیے گا آپ 2-4 دن میں دعوت. اتنی بار میں نے کہا بھائی اس کو دعوت نہ کرو، دعوت حلیم نہ کہو، اس کو نظر کہو، حلیم کی نظر ہوگی، حلیم کی نہیں آپ کچھ بھی کہہ دو، دعوت تو نہ کہ نہیں دعوت چل پڑی، اب دعوت حلیم. اور دعوت حلیم میں کیا کیا ہوگا دیکھیے گا آپ، ٹی وی پہ دیکھتے رہیے گا آپ ساری دعوتوں کو اپنی آنکھوں سے. صلوات بھیجیے محمد علی محمد پر. فیشن ہو گیا نا، کیا ہو گیا اب، یہ بھی فیشن ہو گیا صاحب جی. اب یہ جب تک نہیں کریں گے بات نہیں بنے گی، چینل وینل نہیں آئیں گے خبر نہیں لگے گی. لہٰذا ایک پروگرام ایسا بھی ہونا چاہیے، سیاسی حلیم ہو رہا ہے. امام حسین کا حلیم تو ہوتا نہیں، وہ نظر کا، امام حسین کی نظر کا نہیں ہوتا، وہ سیاسی ایک ضرورت بن گئی ہے ہر ایک کی، کہ بھائی ایک حلیم کی دعوت بھی ایک لازمی آئٹم ہے، ایک کیا کہتے ہیں اس کو، کمپلسری سبجیکٹ ہو گیا کہ بھائی رکھا چلو اس بار امام حسین کا نام تو لیتے ہو، لیکن میں نے بتا دیا کہ جو غلط ہے وہ غلط ہے، کبھی بھی حرام حلال نہیں بن سکتا. مخلوط محفل ہو یا مخلوط مجلس ہو, اللہ کا حکم ہر جگہ نافذ ہوگا. اسی لیے اللہ کا رسول فرماتا ہے کہ لوگ اس سے ناراض ہو جائیں گے کیونکہ وہ اللہ کے حکم کو نافذ کرے گا. فقی جب نافذ کرے گا تو لوگ ناراض ہو جائیں گے. کہ جب تک فقی نہیں بن سکتا جب تک اللہ کی رضا کے لیے لوگ اس سے ناراض, جب لوگ ناراض ہو جائیں اور پھر اتنا آگے بڑھ جائے گا, اتنا آگے بڑھ جائے گا کہ ناراض کرنے میں پہلے نمبر پہ خود اس کا اپنا نفس ہوگا, اپنے نفس کو ہر وقت ناراض کرے گا. نفس کہے گا یہ کر لو, نہیں کرے گا. نفس کہے گا نہیں کرو, کروں گا. یعنی نفس کون سا نفس؟ نفس امارہ. بار بار ابھارے گا, یہ بڑا آدمی ہے ذرا جھک کے مل لو, نہیں جھکے گا. یہ بڑا آدمی ہے ذرا اس کے فائدے کی ایک بات کہہ دو مجلس میں, خوش ہو جائے گا, دعوت کرے گا, گھر بلائے گا, اور بھی کچھ کرے گا. صلوات بھیجیے محمد آل محمد پر. خدمت کرے گا, خدمت کرے گا, تحفے تحائف دے گا, فلاں شہر میں بلائے گا, فلاں ملک میں بلائے گا. بعض جگہ ہم نے صرف یہ مسئلہ سے کام لیتے دیکھا لوگوں کو, صرف اتنی سی مسئلہ سے کہ بھائی یہ فلاں جگہ سے آیا ہوا ہے, اس نے ہم سے کہا کہ میں دعوت دوں گا بلاؤں گا. ہمیں بھی ایسے بہت ٹکراتے, لیکن خدا کا شکر ہے آپ دعا کیا کریں. اب بڑھاپا تو شروع ہو ہی گیا, جتنے بھی دن بچے اللہ ثابت قدم رکھے. یہ بڑی بات ہوتی ہے. دیکھیے یہ اس لیے بار بار ڈرتا ہوں کوئی ایسا لفظ منہ سے نہ نکل جائے جو اللہ کو برا لگے, اس لیے توبہ کرتا ہوں ہمیشہ پروردگار سے. بس آپ سے دعا کی درخواست کرتا ہوں کہ ہمیشہ دعا کیجیے کہ اللہ ثابت قدم رکھے, باقی سب ناراض ہو جائیں, میرا مولا راضی رہنا چاہیے, بس خیر ہے, سب خیر ہے. صلوات بھیجیے محمد آل محمد پر. اب آئیے اپنے نفس کو پیش ہوگا اپنے نفس کو ناراض کرنے میں, اتنا بات جب جا کے بک گیا. پھر میں بتا رہا ہوں, بار بار عرض کر رہا ہوں کہ میں طالب علم ہوں فقہا کی جوتی کی خاک کے برابر, کیونکہ میں جانتا ہوں فقیہ کس کو کہتے ہیں. اس لیے میں کہہ رہا ہوں کہ میں ان کی جوتیوں کی خاک ہوں. میں جانتا ہوں کہ فقیہ جب گھر سے نکلتا ہے, اصل فقی جب گھر سے نکلتا ہے زمین پہ پیر نہیں رکھ رہا ہوتا, ملائکہ پر بچھاتے ہیں پھر وہ چلتا ہے. میں جانتا ہوں فقی کا مقام کیا ہے. آداب المتعلمین میں روایتیں پڑھ لینا, اس کی روایتوں کا خلاصہ بتا رہا ہوں. آداب المتعلمین میں ساری روایتیں ہیں کہ طالب علم, دین کا طالب علم جب طلب علم کے لیے نکلتا ہے تو زمین پہ قدم نہیں رکھ رہا ہوتا, ملائکہ کو اللہ حکم دیتا ہے کہ اپنے پر بچھا دو. تو جب طالب علم کی یہ عظمت ہے تو جو فقی پوری قوم کے سر کا تاج ہوتا ہے, عزت ہوتا ہے اور دنیا سے آپ کی عزت کرواتا ہے, اس کا مقام کیا ہوگا, اس کا مقام کیا ہوگا. صلوات بھیجیے محمد آل محمد پر. آئیے اب آپ کو لے کر آگے بڑھتا ہوں, دیکھتا ہوں اسی حدیث میں وقت ہو گیا, نہیں تو بھی دوسری حدیث پیش کرتے ہیں. اور یہ روایت کس کی؟ امام زمانہ اجل اللہ تعالی فرجہ الشریف. یہ میں نے عرض کیا کہ آج سے مقدمہ پیش کر رہا ہوں, تفصیلات میں دلائل میں کل سے جائیں گے, اور پھر ان علماء کا ذکر حضور کے زمانے سے علماء کا ذکر شروع کریں گے. بے فکر رہیے, ائمہ کے دور میں آپ کو بتائیں گے فقیہ اور کس کس کی طرف ائمہ نے رجوع کرنے کا حکم دیا, رجوع کرنے کا, کہ تمہارے درمیان فلاں نہیں ہے, کیوں نہیں جاتے اس کے پاس, اتنی دور مسئلہ پوچھنے آتے ہو, امام ان کے پاس بھیج رہا ہے. یہ آج بیٹھا کہہ رہا ہے میں تو مولا کی تقلید میں ہوں. کس کی تقلید میں ہوں؟ تو بھائی ہمیں بھی پوچھ کے بتا دیا کر, تو اتنا پہنچا ہوا ہے تو روزمرہ کے مسئلے ہمیں بھی پوچھ کے بتا دیا کر, ہم بھی پوچھ لیں. تو اتنا پہنچا ہوا ہے, امام تو بھیج رہا ہے عالم کی طرف کہ فلاں, کہ میں بتاؤں گا نا, کل نام بتاؤں گا کل پرسوں آپ کو کہ ائمہ طاہری نے کہاں کہاں بھیجا. پھر اس کے بعد میری سوال کا نا, میری بات کا ایک ہی جواب ہوگا, پتہ کیا کہے گا؟ ضعیف روایت پڑھ رہا ہے. پھر میں اس کو پکڑ لوں گا کیونکہ ریکارڈ تو ہو رہی ہے نا میری بات, اب تو ہر چیز ریکارڈ ہو رہی ہے, ہر بات ریکارڈ ہو رہی ہے. پھر میں پکڑ لوں گا, پھر میں کہوں گا آ جا بھائی میرے ساتھ بحث کر, کیونکہ میں نے تو تھوڑا بہت علم رجال پڑھا ہے, تو نے پتا نہیں پڑھا کہ نہیں پڑھا. اب بحث کر اس روایت کو جو میں نے پڑھی ہے کہ ضعیف ہے, حسن ہے, احسن ہے, مستند ہے, مرسل ہے. 42 قسموں کی حدیثیں بتا دوں گا, تو بتائیو کہ یہ کس قسم کی حدیث ہے ان میں سے. ویسے کس قسم حدیث کی بتائی گئی, لیکن اور اس کے جو شاخیں نکلتی ہیں تو کتنی بن جاتی ہیں, کتنی بن جائیں گی؟ تقریباً 42 قسمیں بنیں گی. وہ مجھے نام بھی نہیں یاد, پورے پھر ایمانداری سے بتا رہا ہوں آپ کو, کہاں یاد رہیں گے, کھول کے دیکھوں گا تو پتا چلے گا یہ نہیں 42, لیکن ہے 42. ٹھیک ہے, ممکن ہے 2-4 اس سے زیادہ ہوں, کم نہیں ہے, کم نہیں, کیونکہ اس میں طرح طرح کی شقیں نکلتی چلی آئیں گی. پھر راویوں کی بحث ہوگی, راوی کیسا ہے, اور کہیں جا کے منقطع حدیث, منقطع بھی ہوتی ہے, مرسل بھی ہوتی ہے, خبر واحد بھی ہوتی ہے نا, हाँ जो एक ही आदमी उसका रावी है, दूसरा रावी नहीं तो मेरे रिदार की वजह से तो फिर जब कोई कहेगा ना ज़ईफ़ तो मैं कहूँगा आओ बच्चों जी बताओ मुझे कैसे ज़ईफ़ है, पहले ज़ईफ़ की तारीफ बताओ कि ज़ईफ़ हदीस कहते किसे, उसके बाद फिर बात आगे चलेगी ना। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। अब आइए शेख सदूक अलैह रहमा, सलाम हो इन उलमा पर के पाक अरवाह पर जिन्होंने तशय्यो को इतना ख़जाना जमा करके दिया। मासूमीन का कलाम आप तक पहुंच सकता था? वो जो कहते हैं जो मौला की तकलीफ में हुई तो मौला का कोई कॉल सुनाएगा ना, मैं उससे सिर्फ ये सवाल करता हूँ कि मौला का कॉल तुझ तक पहुँचाया किसने ये बता दे बस। तू नहजुल बलागा से लेकर आएगा ये बता दे, नहजुल बलागा किसने जमा की? तो उसूल काफ़ी से लाएगा, उसूल काफ़ी में ये लिखा है, मैं भी कह रहा हूँ वहाँ लिखा है, भाई ये बता दे कि उसूल काफ़ी किसने जमा की है। तू बिहारुल अनवार से लाएगा 110 जिल्दों में से कि बिहारुल अनवार की फला फला जिल्द फला सफा बड़ा रोब डालेगा ना फला सफा फला उसमें ये लिखा है। अच्छा लिखा है मैंने भी पढ़ लिया, ये बता बिहारुल अनवार जमा किसने की है? जिन उलमा को तू गालियाँ दे रहा है उन्होंने जमा की है, ऐसे ही ना। इस्तिफसार से लाएगा, तहजीब से लाएगा, मल्ला याजर उल फकी से लाएगा, वसायलु शिया से लाएगा, कहाँ से लाएगा? आयानु शिया से लाएगा। ये वो किताबें मशहूर जो आपके सामने, वे तो सैकड़ों किताबें माशाल्लाह हमारी, लेकिन ये जो बड़ी बड़ी मशहूर किताबें उनके मैं नाम ले रहा हूँ इनसे लाएगा। भाई ये बता दे कि इन किताबों को जमा करने वाला है कौन? मासूमीन के कलाम को जमा करने वाला है कौन? मौला के कलाम को जमा करने वाला है कौन? तो तू कहीं से भी लेकर आ, सबसे पहले तो तुझे उस आलिम की सच्चाई का कायल होना पड़ेगा जिसने मासूमीन के अकवाल को जमा किया है। एक या और जब तू उन्हीं को गालियां दे रहा तो तेरी कोई बात काबिल एतबार नहीं, रही तो वही हो गया कि जिस थाली में खा रहा है उसी में छेद कर रहा है, उलमा का सदका खा रहा है, उलमा को गालियां दे रहा है। तुझ जैसा सबक हराम मैंने नहीं देखा। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर।
امام زمانہ اجل اللہ تعالی فرجہ الشریف صلوات بھیجیے امام نے اپنے چاہنے والوں کو شیعوں کو جو فرمان بھیجے نا جو ہدایات بھیجی ہیں ان کو کہا جاتا ہے توقیات امام زمانہ۔ شیخ مفید کے نام ہے اور علماء کے نام ہے اور جمع کیا ہے علماء نے ان سب کو، نوابین کے ذریعے سے پہنچی، نوابین اربا کے ذریعے سے پہنچی۔ تو فرماتے ہیں مولا کہ غیبت کبرا کے بارے میں پوچھا، یہ غیبت صغرا میں بھی نوابین اربا ہیں یا نہیں پہلے تو بتا دیجیے، ہیں نا چار نوابین اربا، ان میں ایک حسین بن روکو تو سبھی جانتے ہو نا بھائی، جن کے وسیلے سے ہمارے عریضوں کی ناؤ جاتی ہے۔ خدا کی قسم یہ بھی عشق کا ایک منزل ہے، عشق کا ایک مرحلہ ہے۔ اکثر لوگ سوال کرتے ہیں نا، ہم سے بھی پوچھتے ہیں بھائی یہ کیا ہے، آپ عریضہ لکھ کے سمندر میں بہا دیتے ہیں پانی، یہ کیا ہے بھائی، آپ ایسے نہیں پکار سکتے؟ ارے بھائی تمہیں کیا معلوم، یہ عشق کا ایک انداز ہوتا ہے نا۔ ارے بھائی یہاں بھی نماز پڑھ دیں قبلہ رخ کر کے لیکن دل تو وہاں ہے نا، یہاں سے بھی زیارت امام حسین پڑھ دیں لیکن وہاں جانے کی بات اور ہے یا نہیں ہے؟ خدا کے بندو یہ عشق کا انداز ہے، ہمیں بھی معلوم ہے ہمارا امام سن رہا ہے، لیکن ہمیں معلوم ہے کہ جب ہم لکھ کے بھیجیں گے کم از کم، ارے قسمت میں ہماری بھلائی میں ہے، دے گا اللہ، مولا دے گا، ہمارا امام دے گا، ہماری بھلائی میں نہیں ہے نہیں دے گا، لیکن کم از کم اتنا تو ہوگا کہ میری تحریر میرے مولا کے حضور تو چلی جائے گی۔ اور میں نے ایک شعر کبھی کسی زمانے میں کہا تھا اور کبھی کبھی کہہ دیتا ہوں، اچانک یاد آ گیا کہ موج لے جانا ذرا ناز سے تحریر میری، موج لے جانا ذرا ناز سے تحریر میری، وہ مسلح پہ میرے خط کو پڑھا کرتے ہیں۔ کیا میرے لیے اتنا کافی نہیں ہے کہ میرا امام میرا خط پڑھے گا؟ یہ عشق کی بات ہے، عشق کی وادی الگ ہوتی ہے بھائی، ان سے نہ پوچھو، جو ائمہ طاہرین کے عشق کی وادیوں میں کھو جاتا ہے اس سے نہ پوچھو، اس سے ایسے سوال نہ کرو، وہ آپ ہو کوئی ہو، میں تو ان علماء ان عرفا کا عاشق ہوں، خود ان کا عاشق ہوں جن کے بارے میں جانتا ہوں، ان عرفا اور ان علماء کو کہ جو اہل بیت کے عشق میں ایسے کھوئے ہوئے تھے، ایسے کھوئے ہوئے ہیں اور ہیں ایسے لوگ۔ خیر اب وہ امام فرماتا ہے اپنے شیعوں کے نام, جب سوال کیا مولا کیا ہوگا پھر آپ جا رہے ہیں غیبت کبرا میں, میرا غیبت کا زمانہ شروع, نیابت کا سلسلہ ختم ہو جائے گا, فلاں فلاں تاریخ سے تمہارا انتقال ہو جائے گا اور ختم ہو جائے گا قصہ. مولا پھر کیا کریں گے شیعہ؟ فام الحوادث الواقعۃ فیہا, شیعوں کو پیغام دیا اور اس کے بعد کے زمانے میں جو واقعات پیش آئیں, جو حادثات پیش آئیں گے, جو حوادث زمانہ پیش آئیں گے, فرج الا روات حدیثنا, رجوع کرنا, رجوع کرنا, جو جس کی طرف رجوع کرتے ہیں نا اسی کو مرجع کہتے ہیں. رجوع کرنے کی جگہ کو کیا کہتے ہیں؟ مرجع. سجدہ کرنے کی جگہ کو کیا کہتے ہیں؟ کیا کہتے ہیں؟ مسجد. کیا کہتے ہیں؟ سورج نکلنے کی جگہ کو مشرق, ڈوبنے کی جگہ کو مغرب. سمجھ میں آ رہا ہے؟ بس اسی طرح مرجع کیا ہوا؟ رجوع کرنے کی جگہ, رجوع کرنے کی جگہ, جہاں رجوع کر دو. امام حکم دے فرج الى روات حدیثنا, رجوع کرنا کہاں؟ مرجع کی طرح, جو ہمارے حدیث ہماری علم کو بیان کرے تمہارے درمیان. فرج الى روات حدیثنا فانہم حجتی علیکم, یہ علماء جو ہمارے علوم بیان کریں گے, ہماری حدیثیں بیان کریں گے, تم لوگوں پر ہماری طرف سے حجت ہے. حجت کا کیا مطلب؟ یعنی اس کا کہاں مانو گے سمجھو کہ امام زمانہ کا مانا, اس کا انکار کرو گے سمجھو کہ امام زمانہ کا انکار کیا. مثال دوں, زندہ مثال دوں, مسلم بن عقیل امام نہیں ہے لیکن امام نے کیا لکھا؟ کہ جو اس کے ہاتھ پہ بیعت کرے گا وہ میرے ہاتھ پہ بیعت کرے گا. اچھا آپ کہتے ہیں کہ گھر کے آدمی ہیں, چچا زاد حبیب ابن مظاہر کون ہے؟ وہ تو گھر کے نہیں ہے, وہ تو اہل بیت نہیں ہے. فقیہ کوفہ کون کرے؟ حسین. حسین کرے فقیہ کوفہ. تو جسے حسین فقی کہے, کیوں فقی رکھتا ہر شہر میں ایک ایک؟ کیوں رکھا؟ یزید ابن ثبیت یا یزید ابن ثبیت کو بصرہ میں, حبیب ابن مظاہر کو کوفہ میں, کیوں؟ ہمارے چاہنے والے جب رجوع کرنا ہو ان علماء کی طرف رجوع کرنا, تو جو معصوم اپنی حیات ظاہری میں رجوع کروا رہا ہے علماء کی طرف, تو پردے غیبت میں ایسے چھوڑ کے چلا جائے گا. اس لیے کہا ان کی طرف رجوع کرنا. فَإِنَّهُمْ حُجَّتِي عَلَيْكُمْ, یہ علماء تم پر ہماری حجت. فَانَا وَانَا حُجَّتُ اللَّهِ عَلَيْهِمْ, اور ہم حجت ہیں ان پر اللہ کی طرف سے. صلوات بھیجیے محمد آل محمد پر. وَانَا حُجَّتُ اللَّهِ عَلَيْهِمْ, ان علماء پر ہم حجت. ہاں کیٹیگریز ہیں, اب آج نہیں پہنچ پاؤں گا, زندگی رہی کل بتاؤں گا کن علماء کی تقلید کرنا ہے, کن کے پیچھے چلنا ہے, کن کے پیچھے نہیں چلنا. سمجھ گئے؟ جو آسان راستہ دکھائے دوڑ پڑے اس کے پیچھے چلو بھائی, ادھر جنت آسانی سے ملی, ادھر بھاگ دو. ایسا آسان ہے؟ ایک بس اشارہ کر دیتے ہیں, کل جہاں سے شروع کریں گے زندگی نہیں, تو مولا فرماتے ہیں کہ تمہیں بتانا, بتاؤں کہ فقیہ کون ہوتا ہے؟ اس لیے مولا کا فرمان ہے, مولا عارفان کا, فقیہ وہ ہوتا ہے جو لوگوں کو اللہ کی نافرمانی پہ ڈھیل نہ دے دے. کیا مطلب؟ چھوٹ نہ دے دے, نافرمان نہ بنا دے. جو نافرمان بنائے, نافرمان کیسے بناتے ہیں؟ لوگ جری کر دے گا نا, نہ آ رہا ہے وہ, کوئی ضرورت روزا نہیں. نہیں تمہیں تمہارے لیے تھوڑی آیا ہے. ابے بھائی کس کے لیے آیا تو بتا دے. آج خود ہی تو کہتا ہے فلاں کا قبول نہیں ہوگا. اچھا ایک کا قبول نہیں ہوگا, تجھے پڑھنے کی ضرورت ہی نہیں, تو بھائی آئے کس کے لیے؟ کام ہی تو بتا دو, آج تک نہیں بتا سکا کوئی. ایک کا قبول نہیں ہونا, دوسرے کو پڑھنے کی ضرورت نہیں ہے. ارے تو بھیا آیا کس کے لیے؟ یہ قرآن کس کے لیے آیا؟ یہ احکام کس کے لیے آئے؟ تجھے تو پڑھنے کی ضرورت نہیں ہے. ہم تو پڑھنا, اگر پڑھنے ہی ہے تو پھر فائدہ کیا ہو؟ یہ بھی دلیل سنی میں نے کہ اگر ہمیں بھی یہ سب پڑھنا ہے تو پھر شیعہ ہونے کا فائدہ کیا ہوا؟ کوئی بنیے کی دکان ہے, تشیع کو تو نے سمجھا ہوا ہے, فائدے نقصان دیکھ رہا ہے. یہ عشق کی منزلیں ہیں. بس میرے مولا نے کہہ دیا کہہ دیا, میں صادقین پر ایمان رکھتا ہوں اور جانتا ہوں یہ حکم اللہ نے مجھے ڈائریکٹ نہیں دیا, یہ حکم معصومین کے ذریعے آیا ہے. تو جو ان احکام کا انکار کرے گا وہ معصومین کی صداقت کا انکار کرے گا, ہے نا؟ سیدھا سیدھا سی بات ہے. دوڑ دو چار, اس میں کون سی ایسے آپ کو پیچیدہ فلسفہ منطق چاہیے؟ خدا کے بندو, جو بھی احکام کا انکار کر رہا ہے کس کا انکار کر؟ اللہ کے احکام کا انکار کر رہا ہے, مجھے کیا پتا. میں تو یہ جانتا ہوں کہ جو دے رہا ہے وہ صادق ہے, وہ امین ہے. جو دے رہا ہے وہ احکام کو بچانے کے لیے اپنا گلا بھی دے رہا ہے. جو یہ احکام ہم تک پہنچا رہا ہے وہ اپنا گھر بار لٹا رہا ہے. जो ये अहकाम हम तक पहुंचा रहा है वो उन अहकाम को बचाने के लिए अपने शिशमाहे का गला भी दे रहा है, अपने अली अकबर का सीना भी दे रहा है, अपने अब्बास के बाजू भी दे रहा है। ये सब कुर्बानियां भी कुछ ना थी, इसके बाद वाली कुर्बानियां हुसैन देख नहीं सकता था। दस्तबस्ता अर्ज कर रहा हूँ मौला हुसैन की बारगाह में, इसलिए अर्ज कर रहा हूँ कि मुझे एक मंजर याद है असरे आशूर का, जब हुसैन जुलजनाह से नीचे तशरीफ लाए थे और अपनी बहन को देखा था, ढूंढती ढूंढती तिल्ले जैनबिया पर आ गई थी। सानिया जहरा कहाँ पहुंच गई थी? तिल्ले जैनबिया पे खड़ी थी और पूछ रही थी कि अच्छे लोगों कुछ तो बताओ, कुछ तो बताओ, मेरा भाई किधर गिरा? हुसैन जख्मों से चूर, निगाह पड़ी बहन पर, नशे में लुढ़काना शुरू कर दिया, अपने करवट लेना शुरू कर दिया ताकि मेरी बहन मुझे इस हालत में ना देखे। एक मंजर, और दूसरा मंजर, अभी सर तन से जुदा नहीं हुआ, शिमर कुछ सिपाहियों को लेके दौड़ा था खेमों को लूटने के लिए। हुसैन ने उसी आलम में ललकारा था पिसरे साथ को, पिसरे साथ अभी मैं जिंदा हूं, मेरे खेमों में दाखिल ना होना, मेरे घर में ना घुसना, मेरे खेमों को ना लूटना, पहले मुझे कत्ल कर दो फिर मेरे खेमों में जाना। यानी हुसैन नहीं देख सकते थे ना, नहीं देख सकते थे कि हुसैन की आंखों के सामने कोई घर में दाखिल हो और जैनब के सर से चादर छीन ले। अज़ादारो अब मुझे बताओ, शरीकतुल हुसैन का तो जिक्र सुनते हैं ना, अब अंदाजा हुआ सैयद सज्जाद का इम्तिहान क्या है? इसीलिए तो मेरे मौला फरमाते हैं कि कत्ल हो जाना आसान था मेरे लिए, शहीद हो जाना आसान था मेरे लिए, जो मंजर मैंने देख लिया उनसे बेहतर था कि मैं कत्ल हो जाता। सीधे सज्जाद के सामने खेमों को लूटा गया, खेमों को आग लगाई गई, सैदानियों के सरों से चादरें छीनी गई, जो बच्ची अगर कोई पुकारती थी बाबा को उसको तमाचे मारे जाते थे, कोई बीबी अपने वारिस को पुकारती थी उसको ताजियाने मारे जाते थे, और सिर्फ इस पर इत्तेफाक तो नहीं की गई थी, हाथ पसे पुष्ट सैदानियों के बंधे हुए बेपालानों के ऊंटों पे सीधे सज्जाद में हार था मैं। सीधे सज्जाद तो पाप यादा गए हैं, जहां गए भाई पाप रहना गए हैं, और किस आलम में गुजरे करबला के मैदान से के सामने बाबा का बेगोरो कफन लाशा पड़ा है। इस मंजर को याद करके कई बार मेरे मासूम मेरे बीमार इमाम ने फरमाया था, है फौज बेटे पर क्या करे वो बेटा जिसके सामने उसके बाबा का लाशा पड़ा हो और उसे दफनाने की इजाजत ना। इस आलम में पहली बार जब सैयद सज्जाद कूफे के बाजार में दाखिल हुए थे तो वजनी तौक नहीं, तौके घरा बार की वजह से नहीं, बल्कि इस वजह से सर झुका हुआ था कि कैसे ये मंजर देखे कि नाकों पर मेरी माँ बहने फुपियां सर बरैना है और ना महरमों का मजमा उन्हें देख रहा है। क्या क्या मंजर देखे सैयद सज्जाद, कभी सर उठाए तो क्या देखे, लोग के सीना पे बाबा का सर है। दो मकाम इस बाजार में अजीबो गरीब आए थे, एक मकाम जब एक मोड़ पे कूफे की खवातीन जमा थी, उन्होंने सरों को देखा और सरों को देखते देखते अली अकबर के सर पे निगाह ठहर गई। अली अकबर के सर को देखकर बीबियां कहती थी, मुंह पीट पीट कर सर पीट पीट कर, काश इस जवान के कत्ल होने से पहले इसकी मां दुनिया में ना रही। एक अजीब मंजर था, और दूसरा मंजर कौन सा था, सारे सर नेजों पर थे, एक सर हैवान के गर्दन में था। मैं बहुत एहतियात से पढ़ूंगा, मैं रिवायत में जो लफ्ज लिखे वो लफ्ज नहीं पढ़ रहा, वो बहुत सख्त है, मैं आपके लिए आसान करके पढ़ रहा क्योंकि मैं खुद भी बर्दाश्त नहीं कर सकता जो लफ्ज लिखे हैं रिवायत में, और वो उर्दू में भी तर्जुमा हो चुकी है, लेकिन मैं पढ़ते हैं जाकरीन, मैं नहीं पढ़ता, मुझसे पढ़ा नहीं जाता, बस ये बता रहा हूँ, हैवान की गर्दन में था, हैवान की। तो हैरान थे कूफे में खड़े हुए लोग कि सब सर नैजों पर हैं, ये एक सर हैवान की गर्दन में क्यों है? सिपाहियों से बढ़कर पूछा कि ये किसका सर है, किसका सर है? सिपाहियों ने कहा इस लश्कर के अलमदार अब्बास का सर। समझ गए कौन अब्बास? सुनिए नफसुल महमूम का एक जुमला सुन लीजिए, फिर आखिरी जुमला, बस ये दो जुमले, एक पहला जुमला ये सुनिए कि जब शिमर ने सर तन से जुदा किया था सैयद शुहदा का, तो बहुत सारे वाकयात लिखे कि ये हुआ ये हुआ ये हुआ। एक और भी उसने कहा कि जब मैंने सर तन से जुदा करके हाथ में उठा रहा था तो मैंने देखा था हुसैन के लब हिल रहे थे, लबों में जुम्बिश हो रही थी, मैं हैरान हुआ, अपने कान को करीब ले गया तो एक आवाज आ रही थी, अब्बास अब्बास अब्बास। समझ गए अब्बास कौन? ये उस अब्बास का सर है, इस लश्कर के अलमदार अब्बास का सर। तो दूसरा सवाल किया लोगों ने, सब सरों को नेजों पर, इसको हैवान की गर्दन में क्यों लटकाया? वो कहते हमने ऐसा नहीं किया, लेकिन क्या करें जब इस सर को नो के सिना पे लटकाया जाता है, बुलंद किया जाता है, ये नीचे गिर पड़ता, ये नो के सिना पे नहीं ठहरता, इसलिए हैवान की गर्दन में लटकाया है। समझ गए आप? बस दो ही वजूहात हो सकती हैं जो ख्याल पेश किए जाते हैं, वो दो ही हैं कि या तो इसलिए नो के सिना पे अब्बास का सर नहीं रुकता था कि कहीं ऐसा ना हो कि नेजे बरदार जो हुसैन का सर उठाए हुए, कहीं वो नेजा नीचा हो जाए और मेरा सर ऊंचा हो जाए, और या फिर दूसरा ख्याल ये बयान किया जाता है कि अब्बास को गवारा नहीं कि उसका सर नो के सिना पे बुलंद हो, क्योंकि ये खौफ होगा अब्बास को कहीं ऐसा ना हो कि नेज़े बरदार का रुख फिर जाए और मेरी नजरों के सामने रसूल जादियों के खुले सर। अला लानतुल्लाह अलल कौमिल ज़ालिमीन وسيعلم الذين ظلموا أي منقلب ينقلبون بار الله بحق محمد وآل محمد ہمارے اس قلیل عمل کو قبول فرما لے اپنی حاجات اپنے امام زمانہ کے توسل سے تیری بارگاہ میں پیش کر دے معبود مختصر دعا کرا تو تمام مومن و مومنات کی جائز حاجات کو پورا فرما دے اس ذکر کے صدقے میں محمد و آل محمد کے صدقے میں کسی کو خالی ہاتھ نہ لوٹانا اور یہ دعا کے وقت بھی اطمینان رکھا کریں قبولیت کا وقت ہوتا ہے یہ مصائب کا وقت جو ہوتا ہے قبولیت کا وقت ہوتا ہے رجوع کر لیا کریں پروردگار قبول کرتا ہے انشاءاللہ سب کی دعائیں قبول کرے گا سب ہم حاجت مند ہیں ہم فقیر ہیں نیاز مند ہیں بس غنی اسی کی ذات ہے محمد و آل محمد کا واسطہ دیں گے حسین کا حسین کے بچوں کا واسطہ دیں گے زہرا زہرا کی اولاد کا واسطہ دیں گے آپ کی مشکلات ختم کر دے گا پروردگار واسطے دینا سیکھیں کیسے مانگا جاتا ہے بس مانگنے کا سلیقہ سیکھ لیں پروردگار آپ سب کی حاجتوں کو پورا فرمائے معبود دنیا میں جہاں کہیں بھی مومن مجاہدین دشمنان اسلام دشمنان اہل بیت کے خلاف برسر پیکار ہیں مومنین کو فتح و نصرت عطا فرما دشمنان اسلام دشمنان اہل بیت کو شکست فاش سے دوچار کر ہم اس قابل نہیں اس قابل بنا دے جب تیری آخری حجت کا ظہور ہو ہم اس کے ادنا سے سپاہیوں میں شامل ہو سکیں تعجیل فرما ظہور امام زمانہ میں آپ سے درخواست کروں گا آج کی مجلس برائے سار ثواب تھی امام خمینی رحمۃ اللہ علیہ شہید قائد علامہ سید عارف حسین الحسینی تمام شہداء اسلام جملہ مرحوم مومنین و مومنات اور خاص طور پر جن کا کوئی پڑھنے والا نہیں سب کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ